نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي. عقیدے کے ضمن میں ہم ایمان کی جو باتیں پڑھ رہے تھے اس میں ایک چیز یہ دیکھیں گے کہ اب جو ایک ٹاپک بنے گا اس کو آپ اپنے پاس خود ہی لکھ لیجئے کہ جب ہمارے اندر سچا ایمان ہوتا ہے تو ہم دین کو پھیلانے کا ذریعہ بنتے ہیں. جملے پہ غور کیجئے گا. پہلے سچا ایمان ہوگا تو دین کو پھیلانے میں مددگار ہوں گے. اس سے یہ نہیں مطلب کہ پھر آپ کوئی تبلیغی گروپ بنا لیں گے, آپ کوئی جماعت اسلامی نام کا ادارہ قائم کریں گے. اس بات کا جو لب لباب ہے وہ کیا ہے کہ اسلام کی ہسٹری دیکھیے تو جب بھی دین پھیلا ایمان والوں کی تڑپ اور ان کی کوششوں سے پھیلا. ایک واقعہ ہے, دین کیسے پھیلا. ایک شخص ڈاکو ہے, ابو ذر غفاری کا قبیلہ ڈاکوؤں کا قبیلہ تھا, لیکن جب لوگوں نے دیکھا کہ ابو ذر غفاری مکے سے ہو کر آیا ہے تو کوئی اور ہی انسان بن گیا. اتنا بڑا دہشت گرد آدمی, گالی کا جواب گالی سے دینے والا, ظلم کا جواب پیار سے دے رہا ہے, اس کے منہ سے جھوٹ نکل نہیں رہا, معاملے میں سیدھا ہو گیا. وہ جو ایک نفرت کا پیکر تھا جس سے دہشت طاری ہو جاتی تھی وہ سراپا الفت بن گیا ہے. ہر شخص کو یہ سوچنا پڑا کہ یہ کہاں سے ہو کر آیا ہے, یہ کیا بن گیا ہے, یوں دین پھیلا. اس پہ تھوڑی سی بات کروں گی. آج آپ دیکھیے کہ بہت کام ہے نا دین کے نام پہ, الحمدللہ اللہ تعالیٰ توفیق دے اور بھی سب کو. اگر اوور آل کوششوں کے رنگ سے دیکھیے یا ناموں اور آرگنائزیشنز کے نام سے دیکھیے تو پچھلی صدی سے بہت زیادہ نئی جنریشنز اور نئی صدیاں موجود ہیں. کہیں نہ کہیں دین کو پروموٹ کرنے کا کام تو ہو رہا ہے, چاہے وہ سیکھنے سکھانے کا ہے, وہ مساجد کی صورت میں ہے, یا وہ عبادات کو پختہ کرنے کی صورت میں ہے. لیکن کیا وجہ ہے کہ نتائج وہ نہیں ہے؟ تو جواب اس کا یہاں لکھا ہے. ابو ذر غفاری نام کے صحابی کا واقعہ آپ نے سنا ہوگا, کیسے دور رہنے والوں میں سے تھے. جب ان کو خبر ہوئی کہ نبی صلی اللہ علیہ وسلم مدینہ میں آئے ہیں, اور مکہ میں غالباً پیغام انہوں نے بھیجا, یعنی مکہ یا مدینہ کہیں کی بھی تھی. ان کا واقعہ ہم پورا پڑھ چکے ہیں حیاتِ صحابہ میں, چیک کر سکتے ہیں. تو یہ خود نہیں جا سکتے تھے مکہ میں, انہوں نے اپنے بھائی کو بھیجا کہ ذرا جا کے دیکھو کہ یہ جس شخص کے بارے میں کہتے ہیں کہ یہ نبی ہے اور کچھ لوگ اس کی بات بھی ماننے لگ گئے, تو یہ کہتا کیا اور ہے کون. خیر ان کے بھائی گئے, انہوں نے جا کر وہاں کچھ دن گزارا. یہ وہ دور تھا کہ جہاں مسلمان ہونے کی قیمت بڑی سخت تھی, لوگ ڈرتے تھے اپنا اسلام ظاہر کرتے ہوئے. ان کے بھائی گئے, خبر لے کر آئے, آ کر میسج دیا کہ یہ وہاں کے حالات ہیں, اس کے اپنے لوگ اس کو اتنا نہیں پسند کر رہے لیکن اس کی تعلیمات میں کوئی کمی نہیں. تو ابو ذر نے کہا کہ ایسا کرو کہ میں خود جاتا ہوں. یہ ان کو تسلی نہیں ہوئی, یہ مکہ میں گئے, بس وہاں ان کا کچھ دن رہنا. صحابہ کا عمل, نبی صلی اللہ علیہ وسلم کی کوششیں, اور وہ جو ایک اسلام کی خوشبو تھی نا, وہ ان کے دل میں بس گئی. نہ صرف یہ کہ خود مسلمان ہوئے بلکہ آ کر اپنے پورے قبیلے کو میسج دیا کہ میں گیا تھا, میں مسلمان ہو گیا ہوں اور اب تم سب ہو جاؤ. اب دیکھیے ڈاکو تھے ان کے قبیلے والے, لیکن ابو ذر کا کچھ دن ایمان والوں کے بیچ میں رہنا پورے قبیلے کے ایمان کا اور ہدایت کا ذریعہ بن گیا. ماحول کا اثر ہوتا ہے, جس کو کہتے ہیں صحبت صالحین. ایک عرب شاعر ہے, وہ کہتا ہے کہ میں خود نیک تو نہیں ہوں لیکن نیکوں سے محبت بہت کرتا ہوں. کیا سوچ کر کہ ان کے ساتھ اٹھنا بیٹھنا اور ان کی یہ محبت مجھے اللہ تک پہنچا دے. تو فروغ دین کی سب سے بڑی وجہ ایمان والوں کی بستیاں ہیں. آپ جب ایک ایسے گروہ کے ساتھ رہتے ہیں جہاں ہر بندہ کچھ تڑپنے والا, کچھ کوشش کرنے والا, کچھ ابھرنے والا ہوتا ہے, کچھ ابھارنے والا ہوتا ہے, تو آپ کا اپنا بھی ایمان اوپر رہتا ہے. اور جب آپ سست لوگوں کے بیچ میں چلے جاتے ہیں کہ جن کو دین کا عمل یا دین پہ عمل کرنا ایکسٹریمزم لگے یا زیادتی لگے, تو وہ پیچھے ہوتا ہے. تو جواب اس میں یہ ملا کہ آج کوششیں بہت ساری ہیں नतायज इतने क्यों नहीं निकल रहे? क्योंकि वो माहौल नहीं है जो चंद दिन किसी नॉन मुस्लिम को वहाँ रहने के बाद पक्का मोमिन बना दे। ये कुलिया आप घरों में भी लगा सकते हैं, ये इदारों में भी लगा सकते हैं, और ओवरऑल मुसलमानों के मुल्कों से लेकर पूरी दुनिया के मुसलमानों पर लगा सकते हैं। अब सवाल पैदा होता है कि फिर ईमान की असल तारीफ क्या है? आप किसी बच्चे से पूछें, और के नूरानी कायदे जो होते हैं ना बच्चों के, उस पे अमूमन ईमान की तारीफ लिखी होती है। दो जुमले होते हैं, ईमान मुफस्सल, ईमान मुजमल। सही पढ़ना भी नहीं आता, मैंने कई लोगों को ईमान मुजम्मल पढ़ते सुना है। मुफस्सल को कुछ और करेंगे। और वो तारीफ अमूमन क्या होती है? आमंतु बिल्लाहि व मलाइकतिहि व कुतुबिहि व रुसुलिहि वल यौमिल आखिर वल क़द्रि खैरिहि व शर्रिहि मिनल्लाहि तआला वल बास बादल मौत। चलो जी, ईमान मुकम्मल। मौत तक बात हुई, पता चला कि सारी जिंदगी बस अल्लाह पर ईमान की बात की, रसूलों पर ईमान, किताबों पर ईमान, फरिश्तों पर ईमान, किताबों पर ईमान, रसूलों पर, क़यामत के दिन पर, और अच्छी बुरी तकदीर, और मौत के बाद दोबारा उठना। लोग इसी को ईमान कहते हैं कि बस ये चंद जुमले बोल लिए तो ईमान जाए। देखिए, आप जो शुरू में पीछे बात हुई ना कि हमारे दीनी हजरात ने लोगों को ईमान की सही तारीफ नहीं बताई, अब ये जुमला दोबारा आप देखें ना, कोई बंदा कहता है ये अरबी में जुमला याद कर लिया तो ईमान आ गया। कितने तपाक से बच्चों को छह कलमे पढ़ाए जाते हैं, ये ईमान की तारीफें याद कराई जाती हैं। अब एक बंदा वो कहता है आमन तो बिल्ला, आमन तो बिल्ला, आमन तो बिल्ला, याद हो गया, चार दफा कह ले, छह दफा कह ले। भाई आमंतु बिल्लाह क्या है, अल्लाह क्या है, अल्लाह के 99 नेम्स के, इस पे गौर नहीं है। क्या पता चला कि हम रस्मी तारीफें सिखाकर हम लोगों से अमल चाहते हैं, हालांकि ये सिर्फ एक तारीफ है ना, आमंतु बिल्लाह, इस पे कई नशिस्तें हो सकती हैं। व मलाइकती, हम कहते हैं वो फरिश्तों पर ईमान, हाँ जी हम मुसलमान फरिश्तों पर ईमान लाते हैं। व कुतुबी ही, जी हमें पता है कि ये कुरान और ये तौरात और इंजील ये बस किताबें थीं और अल्लाह ने उतारी और हम इन सब पर ईमान लाते हैं। लेकिन ये जो ईमान होता है ना, ये अधूरा ईमान होता है, इसके अंदर वो तड़प नहीं होती, अमल वाली नहीं होती। इसके बरक्स नबी सल्लल्लाहु अलैहि वसल्लम क्या ईमान की तारीफ करते हैं, अब ये अगला हिस्सा बड़ा अहम है, मुख्तलिफ हदीसों की रोशनी में हम ईमान को समझेंगे। आप ईमान का असल क्या बताते हैं? आपका एक इरशाद जो आप अपने तकरीबन हर खुतबा जुमा में इरशाद फरमाते थे, हमने भी बहुत दफ़ा सुना है, लेकिन बदनसीबी यह है कि कभी गौर नहीं करते। और वो क्या है आपकी हदीस? ला ईमाना, आप बल्कि मेरे से पढ़ी लें, ला ईमाना लिमन ला अमानत लहू यल्ला अमानतहु लहू वला दीना लिमन ला अहदलहू। क्या मतलब है? इस शख्स का कोई ईमान नहीं जिसके पास कोई अमानत नहीं, जो अमीन यानी ऑनेस्ट नहीं, इसका कोई ईमान नहीं। वला दीन लिमन ला अहदलहू, और उस शख्स का कोई दीन नहीं जिसका कोई अहद नहीं, यानी जो वादे का पक्का नहीं, जुबान का सच्चा नहीं, इसका कोई दीन नहीं, इसका इस्लाम से, दीन से कोई वास्ता नहीं है। अब आप जरा थोड़ा सा इस पे रखें, और अब यहां से मैं आपको एक छोटी सी एक्टिविटी दूंगी, पॉइंट्स लगाइएगा। अब आगे जो चीजें हम पढ़ेंगे ना, तो क्या क्या चीजें मिलकर ईमान बनती हैं, जैसे अगर आपके बच्चों की लोगो होगी तो छोटे छोटे टुकड़े मिलते हैं तो एक तस्वीर बनती है ना, तो आप एक ईमान की तस्वीर बनाना चाहते हैं, मोमिन की तस्वीर बनाना चाहते हैं, तो सबसे पहली चीज जो यहां हमें अमल में से मिल रही है, अमानत, और दूसरी वादों का पक्का होना। आप जरा लिख के बताइए आज इन दो मेयारों पर कितने ईमान वाले पूरे उतरते हैं। अमानत कैसे, किस चीज को अमानत समझना? वक्त को अमानत समझना, कौमी असासों को अमानत समझना, अहदों और जिम्मेदारियों को अमानत समझना, अपने साथ भी मुखलिस रहना। दीन की अमानत तो सबसे बड़ी है जो हमारे सीनों में है, कुरान की अमानत है। आज हमारे लोगों में क्या ये चीज मिलती है? बहुत कम। ऐसे लगता है कि अमानत पूरी करने का रिवाज ही नहीं रहा। लोग अपनी कुर्सियों पर बैठे सिगरेटें पी रहे होते हैं, आपस में बातें कर रहे होते हैं, और मैं अक्सर सोचती हूँ, यानी ये मैं आपको बिल्कुल अपनी आंखों में वो मंजर जो मैं देखती हूँ इधर उधर आते जाते वो नजर आ रहे हैं, कि आपको गवर्नमेंट पे कर रही है या एक एयरलाइन पे करती है और आप एक छोटे से काम पे बैठे हैं कि आपने पैसेंजर्स की सर्चिंग करनी है। आपने देखा होगा कि हमारे मुल्कों में जब अंदर आते हैं तो औरतों को एक छोटे से कैबन में भेजते हैं ताकि वहां वो सर्च किया जाए। अब आप कितने सेकंड लगते हैं, विद इन 10 सेकंड वो आपको बाहर भेजते हैं। उस दौरान भी एक सिस्टर दूसरी से बातें कर रही हैं और उजड औरतों की तरह एक दूसरे से झगड़ रही हैं और आपको इशारा करके बुलाती हैं और एक दफा हाथ डाला जाए। मैंने काउंटर पे बैठी औरतें जो आपके स्कैनिंग कर रहे होते हैं ना लोग, औरतें या मर्द, जिन्होंने आपके बैकेजेस के अंदर देखना होता है कि क्या ले जा रहे हैं, यकीन करें मैं पीछे खड़ी दूसरों का वो कर रही थी तो मैं देख रही थी जो मर्जी, वो उसको देख ही नहीं रहे स्क्रीन को, वो दो लोग आपस में बातें कर रहे हैं और वो मशीन ने गुजर रही है, ये अमानत नहीं है। और रह गया बात अहद, कहते हैं 24 कहे तो 30 ही होंगे ना, 6 महीने के हैं तो आप खुद ही समझ लीजिए 9 तो होने ही है। यानी हमें यकीन ही नहीं है इस बात का कि जो कह दिया वो निभाना है। मैन ऑफ वर्ड्स, ये सारी बातें गोरों ने ले ली, कह दिया अब कियामत तक किस पे जमे रहेंगे। तो याद रखिए कि ईमान की दो चीजें यहां मिली हैं, अभी सारी पढ़ेंगे ना एंड पे बात कर सकते हैं हम लोग। पहली चीज है ईमान का पोल खुलता है आप कितने बामानत हैं, और अमानतों में फिर हर चीज अमानत है, हर जिम्मेदारी अमानत है। कुल्लुकुम राइन, तुम में से हर एक चरवाहा है, हर एक शेफर्ड है, जिम्मेदार है, और हर एक से उसकी जिम्मेदारी के बारे में पूछा जाएगा। जब आपके जिम्मे कोई जिम्मेदारी लगती है, आप उसको किस हद तक निभा पाते हैं इसका फैसला आपके हालात नहीं करते, इसका फैसला आपका ईमान करता है। लिख लें ये बात, छोटी सी जिम्मेदारी है ना एक औरत पे, घर का काम करना, खाना बनाना। एक औरत सारा दिन फालतू वक्त टाइम जाया करती है, सो के उठती है, टाइम को जाया करती है, ड्रामे देखती है, मर्द घर में आता है क्या पका है कुछ, कहती टाइम ही नहीं मिला, बाहर से ले आइएगा। वो कहेगा ठीक है, लेकिन याद रखे कि उस औरत ने अपनी जिम्मेदारी का हक अदा नहीं किया। बच्चों की तरबियत कह लीजिए, घरदारी कह लीजिए, इसी तरह एक मर्द है, कमा सकता है, मेहनत ही नहीं करता, उससे पूछा जाएगा। ये तो वो पुल सरात है जो दुनिया में अल्लाह ने कायम कर दी है। फिर इसी तरह आप देखिए, एक बहुत ही मारूफ रिवायत है, इससे तो मुझे लगता है कि आपको दूध की और पानी की फर्क से पता लग जाएगा कि ईमान जुबान का नहीं अमल का नाम है। कैसे? मुनाफे की तारीफ नबी सल्लल्लाहु अलैहि वसल्लम ने क्या कहा, जिसकी जुबान पर तो ईमान हो लेकिन दिल में ईमान ना हो, यानी इकरार बिल लिसान हो और तस्दीक बिल कल्ब ना हो, वो मुनाफिक है। आप कह ले ओपरे दिल से कलमा पढ़ता है, जैसे अब्दुल्ला बिन उबई ने पढ़ा, लेकिन आपने जो अलामतें बताई हैं इसका ताल्लुक अमल से है। आप चार सिफात सबको याद होंगी जो नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाई, बात करे तो झूठ बोले, अमानत दीजिए तो खयानत करे, झगड़ा करे तो बदजुबानी और बद अखलाकी पर उतर आए, और जब अहद करे तो तोड़ दे। आपने फरमाई ये चार सिफात जिस शख्स में होंगी वो पक्का मुनाफिक है। अच्छा, अब आप जरा ये जुमला आखिरी नोट कर लें कि तस्दीक बिल कल्ब किस्म की कोई चीज इन चारों अलामतों के अंदर मौजूद नहीं है। ऐसा शख्स ख्वा ला इलाहा का ऊंचा ऊंचा विर्द करे, यानी झूठ बोलना अमल है या कौल है? अमल है ना। अमानत में खयानत करना अमल है, झगड़ा करना, बदजुबानी बद अखलाकी अमल है, अहद करके तोड़ना, तो फिर ईमान किस चीज से बना? अमल से बना। यानी मुनाफिक कर देने वाली चार चीजें अमल से मुतल्लिक हैं, तो मान लीजिए कि ईमान अमल का नाम है। अगर ये चार चीजें नहीं है तो आप ये नहीं कहेंगे ये बंदा गुनाहगार है, बल्कि आप कहेंगे कि ये मोमिन नहीं है। इसके बरक्स आप जरा देखिएगा कि ईमान की तारीफ के मुनाफिक की सिफात का ऑपोजिट करिए जरा, अभी जो ऊपर पढ़ा है ना उसी को देखिए, इसका उलट है। वो क्या करता था, बात करे तो झूठ बोले, ईमान वाला कौन है? बात करे तो सच बोले, अमानत दी जाए तो अमानतदार साबित हो जाए, किसी से झगड़ा हो तो सब्र और तहमुल से काम करे, और वादा करे तो पूरा करे। ये चार सिफात अगर किसी में मौजूद हैं तो वो मोमिन होगा। ये बिल्कुल लिटमस टेस्ट की तरह, अब आपने शायद किसी ने किया कि नहीं, लिटमस टेस्ट क्या होता है, किसी तेजाब की जांच के लिए कि ये तेजाब है कि नहीं, ये टेस्ट किया जाता है। अगर लिक्विड यानी महलूल नीले से सुरख हो जाए तो हम कहते हैं कि ये तेजाब है, ये लिटमस टेस्ट है। पेपर एक होता है कागज़ जैसे, फिल्टर पेपर है, वो उस लिक्विड में डाल देते हैं, अगर रंग नीला हो जाए तो मान लें कि इसमें तेजाब है, और ना हो तो कहते हैं कि नहीं। اسی طرح اگر یہ چار صفات کسی میں موجود ہیں تو وہ مومن ہے، اور اگر ان چار صفات کے الٹ ہے تو وہ منافق ہے. لیکن ان صفات کا تعلق دعوے سے نہیں ہے، اس حصے کو ہائی لائٹ کریے، بلکہ چاروں کا تعلق عمل اور رویے سے ہے. تو پس معلوم ہوا کہ تصدیق بالقلب اپنی جگہ ضروری ہے، مگر اصل چیز جو ایمان کو ثابت کرتی ہے وہ عمل ہے. آپ کو ایک ایک چیز سے اپنے معاشرے کی برائیاں نظر آ جائیں گی کہ لوگوں کے عمل نہیں خراب، کیا خراب؟ ایمان خراب ہے. میں ایک چھوٹی سی مثال دیتی ہوں، اللہ تعالیٰ نے دل میں ڈالی ہے. گاڑی میں بیٹھتے ہیں، جھٹکے دیتی ہے گاڑی، تھوڑی دیر پر گاڑی رک جاتی ہے، وہ پھر گاڑی کی چابی گھماتے ہیں، پھر ایک دم جھٹکا جھٹکا. تو جو بھی سمجھدار ہے نا وہ کہتا ہے کہ جو اندر پٹرول ڈالا ہے نا وہ ٹھیک نہیں ہے، کچرا آ گیا. غلط گیس یا پٹرول ڈل جائے نا تو گاڑی جھٹکے دیتی ہے، رکی جاتی ہے، صحیح نہیں رہے. اسی طرح ایمان کا پٹرول جب غلط ہوگا تو آپ کی عمل کی گاڑی جھٹکے دیتی ہے. یہ تو سیکوینسز ہیں، یعنی آپ کہہ لیں کہ یہ آفٹر ایفیکٹ ہے. آپ کے عمل کی کمی اس بات کا منہ بولتا ثبوت ہے کہ آپ کا ایمان ٹھیک درجے کا نہیں ہے. پھر ایمان کی ایک اور تعریف نبی صلی اللہ علیہ وسلم نے ایک صحابی کو بتائی. ایک صحابی نے پوچھا، اے اللہ کے رسول، مل ایمان، ایمان کیا ہے؟ اس کا ایک جواب وہی تھا جو اوپر آپ نے کسی دوسرے کو دیا، کیا آمنت باللہ ثم استقم. جواب یہ بھی غلط نہیں، لیکن آپ نے اس کو جواب میں کیا فرمایا، اب یہ ہائی لائٹ کر لیں کیونکہ آپ کی لسٹ میں دو اور چیزیں آ رہی ہیں. فرمایا، ایمان دو چیزوں کا نام ہے، الصبر، یہ کہ انسان کے مزاج میں صبر آ جائے، اور السماحت، یعنی وہ سخی ہو، جنرس، خرچ کرنے والا. یہ دو صفات، ایک صبر اور دوسرا سیر چشمی. سیر چشمی کس کو کہتے ہیں بھلا؟ سیر کہتے بھرا ہونا، چشم آنکھوں، یعنی آنکھیں بھری ہوئی ہیں، کسی کی بڑی سے بڑی دولت دیکھ کر اس کو کچھ نہیں ہوتا. یعنی مزاج کا سخی ہونا، خیر خواہ ہونا، پیار بھرا مزاج ہونا، کسی کی تکلیف برداشت نہ کر پانا، دوسروں کے دکھ درد میں شریک ہونا، دوسروں کی خوشی میں شریک ہونا، دوسروں کی خوشی کو آگے بڑھانا، یہ سماحہ ہے. اب آپ دیکھیں اس میں دو باتیں ہیں نا ایمان کی صفات میں. پیچھے ہم نے چار پڑھی تھیں، پھر اوپر دو پڑھی تھیں، اب یہ اس کے بعد دو ہیں. صبر کیا ہے؟ صبر یہ ہے کہ دوسرے کی طرف سے انگہیت ہو رہی ہے. انگہیت کیا؟ آپ کو غصہ دلایا جا رہا ہے، جیسے آپ کہتے ہیں نا انگیختہ ہونا، کوئلوں کو سلگاتے ہیں نا، تو یعنی آگ لگانے والی باتیں کرنا، کوئی دکھ دے رہا ہے آپ کو، تکلیف دے رہا ہے، گالی گلوچ ہو رہی ہے، پروپیگنڈا ہو رہا ہے، زیادتی ہو رہی ہے، آپ اسے برداشت کریں، اس کا نام صبر ہے. امام حسن کو کسی نے گالی دی تو گالی کے جواب میں ان کے سر پر جو چادر تھی، انہوں نے وہ چادر اس کو عطا کر دی. کر سکتے ہیں؟ ہم سب سے زیادہ ڈیفینڈ خود کو کرتے ہیں، سلیپنگ موڈ میں چلے جاتے ہیں، کیونکہ مجھے کہہ دیا، پتہ نہیں اس نے تو کیا پہاڑ ڈھا دیا، میرے جیسی شخصیت پہ بات کر دی، میری بےزتی کر دی، میری انسلٹ کر دی، بھاڑ میں جائے کام. یاد رکھیے گا، اگر صبر ہوگا، اللہ کے راستے میں بڑی سے بڑی مخالفت آ جائے، آپ اس راستے سے ہٹیں گے نہیں، چھوڑیں گے نہیں. میں اکثر سوچتی ہوں صحابہ کرام جو میدان جنگ میں جم گئے، کوئی انگلی کاٹ رہا ہے، کوئی پور کاٹ رہا ہے، کوئی ٹانگ کاٹ رہا ہے، کوئی ہاتھ کاٹ رہا ہے، یہ تو آخری صبر ہے. اور اگر وہ لوگ چھوٹی چھوٹی باتوں پہ کٹ جائیں تو کیا اسلام کی یہ کھیتی تیار ہوتی؟ تو لکھ لیں، یہ صبر کیا ہے؟ سیلف سینٹرڈ ہونا. یعنی سیلف سینٹرڈ ہونے کا اپوزٹ کہہ لیں، اپنے نفس کو پیچھے ڈال کر بے نفسی کے ساتھ اللہ کے راستے میں نکلنا، یہ خوبی ہے ایمان کی. پھر دوسری چیز دیکھیے کہ جو اس میں کہی سماحہ، سماحہ کس کو کہتے ہیں؟ آپ نے ایک لفظ سنا ہوگا، وہ بھی بڑا مشکل سے، یہ چھوڑی دیتی ہوں، ہسمکھ ہونا. سنا ہے اپنے لفظ؟ ایسی لائٹ مائنڈڈ، خوش رہنے والا، ہنسنے والا، ہنسانے والا. کچھ لوگ ہوتے ہیں نا، آپ ان کو کچھ بھی کہہ دیں، آپ کو یہ پتا ہوتا ہے انہوں نے مائنڈ نہیں کرنا. اچھا کچھ لوگ ہوتے ہیں نا، وہ تنک مزاج ہوتے ہیں، جیسے ایک قطرہ بھی آئل کا گر جائے گا نا آگ کے اوپر تو وہ بھامبڑ سا اڑ جائے گا. سماحہ کے ایزی گوئنگ، دوسروں کا دکھ درد بانٹے، خوشیوں میں شامل ہوں، ریلیکسنگ ہوں. اور آپ دیکھیے یہ کتنی بڑی نعمت ہے، کتنی بڑی دولت ہے. میں دیکھ رہی تھی کہ ये ऐसी शख्सियत होती है कि ना बंदा सफ़र में बदमज़ा होता है, ना बच्चों के शोर में वो परेशान होता है, ना रात का जागा ऐसा होगा, ना भूखा है। हमारे यहाँ अमूमन क्या कहते हैं, ये सारी रात जागे रहे, इनको गुस्सा आ गया, बच्चे बहुत रो रहे हैं ना, ये नाराज़ हो गए हैं, अच्छा जी ये ऑफिस में कोई गड़बड़ हो गई थी ना, ये दुखी हैं। समाहा क्या है, पहाड़ ऊपर गुजर जाए तो रिलैक्स रिलैक्स रिलैक्स। और ज़िंदगी में जब तक ये खूबी आप में नहीं आएगी ना, अब अल्लाह के रास्ते के नहीं है, क्योंकि अल्लाह इस रास्ते में तो बहुत खिलाफ मिजाज चीज़ें आती हैं। फिर इसी तरह से आप देखिए कि नबी सल्लम की मोहब्बत भी ईमान का तकाजा है, अल्लाह और उसके रसूल की मोहब्बत। ईमान की तारीफ फरमाते हैं, अबी उमामा तकाला काला रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, आप दोहराइएगा, मन अहब अल्लाह, बल्कि असल में ये लफ्ज़ जैसे मन अहब लिल्लाही व अबगज़ लिल्लाही व आता लिल्लाही व मना लिल्लाही फकद्दिस तकमलल ईमान। चार चीज़ें इसमें भी, ये भी आप अपने ईमान के लिस्ट में डाल लीजिए। क्या क्या? अल्लाह के नबी ने फरमाया, जिसने अल्लाह ही के लिए किसी से मोहब्बत की, यानी किसी शख्स से कोई रिश्ता नहीं था, बस ईमान का रिश्ता बना और उससे मोहब्बत हो गई, ना खून का रिश्ता, ना लेन देन का रिश्ता, ना पैसे धेले का रिश्ता, बस अल्लाह के लिए। जैसे हमें हज़रत बिलाल से मोहब्बत है, या अपने दौर के किसी नेक इंसान से आप मोहब्बत करते हैं, और अल्लाह ही के लिए दुश्मनी की, ये कब होती है? सगा भाई बहन है, उसका काम ठीक नहीं है, वो अल्लाह को नाराज़ करने वाला काम कर रहा है, आप कहते हैं तुम राज़ी हो या नाराज़ हो, मैं तुम्हारे इस काम में नहीं शरीक होगा, ये अल्लाह के लिए बुग़्ज़ है। और अल्लाह ही के लिए दिया, कैसे? अल्लाह के नाम पे रिश्ता दे दिया, अच्छा बच्चा दीनदार है, कर दो रिश्ता, जो होगा देखी जाएगी, और अल्लाह ही के वास्ते से मना किया। अपने ही ख़ानदान का रिश्ता है लेकिन बेनमाजी है, मुशरिक है, दीन का शऊर नहीं। आप कहते हैं आप बड़े अच्छे लगेंगे हमें, मोहब्बत बड़ी है, लेकिन आपको रिश्ता नहीं दे सकते क्योंकि आप नमाज नहीं पढ़ते, ये है मना लिल्ला। इन चार चीज़ों से ईमान मुकम्मल हुआ, अबू दाऊद की रिवायत है। ज़रा आप इन चारों को अपने सामने रखें नज़रों के, और सोचें कितनों का आज ईमान मुकम्मल है। आप ज़रा इन चारों की ऑपोजिट नोट करें। हम अमूमन मोहब्बत किस वजह से करते हैं लोगों से? कारोबारी ताल्लुक है, ख़ानदानी मामला है, लेन देन है, खाना पीना है, दावतें हैं, पार्टी, फलां बहुत देंदा लेता है, उससे मोहब्बत करते हैं। अल्लाह के लिए मोहब्बत की बहुत कम मिसालें होंगी। दुश्मनी हमारी अमूमन किस तरह होती है दीनदारों से? ये रोकते बहुत हैं, ये टोकते बहुत हैं, ये सताते बहुत हैं हमें, ये हर वक्त ही हमें मैसेज भेजते हैं, बस इनसे बुगस। और देते हम किनको हैं? जिनके घर में पहले ही बहुत होता है। और महरूम किनको करते हैं? जिन गरीबों के पास कुछ भी नहीं होता। तो क्या ये एक सेहतमंद सोसाइटी की अलामत है? अब आप देखिए, इन सब में ईमान की बुनियादें हैं सारी, और सारे अमल हैं। ईमान का दावा नहीं बल्कि रवैयों का जिक्र है। फिर एक और हदीस से भी ये बात समझ आएगी। अन अनस क़ाल क़ाल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, ला युमिनु अहदुकुम हत्ता अकूनु अहब्ब इलैही मिन वालिदिही व वलदिही वन नास अजमाइन। हज़रत अनस रज़ी अल्लाह तआला अन्हु से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तुम में से कोई शख्स साहिब ईमान नहीं हो सकता जब तक कि इसको अपने माँ बाप, अपनी औलाद और सब लोगों से ज़्यादा मुझसे मोहब्बत ना हो जाए। बुखारी और मुस्लिम। चलें, इस पे आपने अपने ऊपर लाना है, इस पे कल डिस्कस करेंगे हम। करें क्या? क्या आप इस एक हदीस के ऊपर अपना अमल देखें? क्या मुझे, यानी अपने आप को लेकर कहिए, नबी सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत है इन सबसे ज़्यादा? याद रखिए, हम एक चीज़ से हटते हैं ना, दूसरी भी हमारी ज़िंदगी से निकल जाती है। एक ताल्लुक टूटता है ना, मतलब एक तार बिजली की लूज़ होगी ना, तो पूरा सिस्टम बेकार हो जाता है। ईमान का ताल्लुक टूटता है ना, तो हमारा नबी सल्लम से भी ताल्लुक कमज़ोर हो जाता है, ना उनका मिशन प्यारा लगता है, ना हमें उनका तौर तरीका प्यारा लगता है। फिर इसी तरह से एक और रिवायत देखिए, अन अब्दुल्लाह बिन अमर क़ाल क़ाल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, ला युमिनु أحدكم حتى يكون هواه تبعا لما جئت به. حضرت عبداللہ بن عمر سے روایت ہے کہ رسول اللہ نے فرمایا تم میں سے کوئی شخص صاحب ایمان نہیں ہو سکتا جب تک اس کی ہوائے نفس کیا ہوتی ہے خواہشات، اس کی خواہشات میری لائی ہوئی ہدایت کے تابع نہ ہو جائیں. کیا لائے تھے اللہ کے نبی؟ قرآن. لوگ کیا چاہتے ہیں؟ قرآن کے مطابق تمہاری خواہشیں ہو جائیں. ہم کیا کہتے ہیں؟ اگر سلیو لیس کا حکم قرآن میں آ جائے تو ہم ماننے کو تیار ہیں، کیونکہ ہمارا نفس سلیو لیس کو چاہتا ہے. اگر بے پردگی ہوتی نا اسلام میں تو میں بہت اسلام والی ہوتی. کیا پتا چلا؟ اپنی خواہشوں کو اللہ کے نبی کے لائے ہوئے دین کے مطابق فٹ کرنے کا نام ایمان ہے. ایمان کا رشتہ کس چیز سے جوڑا جا رہا ہے؟ ایمان کو صرف دعوے تک محدود نہیں رکھا گیا. پھر اظہار شکوہ کرتا ہوں کہ ہمارے ہاں غلطی سے ایمان کو صرف دعوے تک رکھ دیا گیا. جتنے دعوے بڑے سے بڑے کرتے رہیں گے اتنے ہی بڑے ہمارے دلوں میں ایمان کے معاملے ہوں گے. پھر آپ دیکھیے کہ یہاں تک جتنی چیزیں نا اب آپ کریں گے کیا، ابھی تک جو کچھ ہم نے کیے نا، ان سب کی لسٹ بنائیں، یعنی چند سوال آپ اپنے لیے لکھ سکتے ہیں. ایمان میں کیا کیا چیزیں شامل ہوتی ہیں احادیث کی روشنی میں؟ آپ اس سوال کے جواب میں جتنی بھی آج حدیثیں ہم نے پڑھی ہیں ابھی تک، ان کے بس وہ مین پوائنٹس 1, 2, 3 کر کے لکھ کے لائیں. پھر دوسرا سوال خود سے کریے، میرا ایمان کس درجے کا ہے؟ مجھے ایسے لگتا ہے کہ ہم سب یہاں ایک ڈاکٹر کی دکان پہ بیٹھے ہوئے ہیں اور وہ ہمارے کچھ ٹیسٹ کر رہے ہیں اور اب ریزلٹس نکلنے ہیں اور ہمیں خبر مل رہی ہے کہ ہمارے جسم میں کس چیز کی کمی ہو گئی ہے یا کیا کیا بیماریاں لگ گئی ہیں. اب ایک شخص کہتا ہے کہ نہ جاؤ ڈاکٹر پہ، نہ بتا لگے، میں نے کیا کرنا ہے؟ ڈائگنوز کرا کر پھر مجھے دوا کھانی پڑے گی، پھر آپریشن ہی نہ کرانا پڑے. تو آپ اس کا کیا جواب دیں گے؟ کچھ بھی نہ کراؤ، ہو سکتے علاج کے بعد 2-4 سال اور جی لو، علاج کے بغیر تم 2 ماہ میں ختم ہو جاؤ. تو میرے آپ کے لیے آج کی پوری گفتگو کا یہی خلاصہ تھا کہ میں نے اور آپ نے اپنے آپ کو پرکھنا ہے. خود سے پوچھئے، اگر آج میں مر گئی کل کیا؟ کتنے لوگ دنیا سے جاتے ہیں. تقریباً 1.5 ماہ پہلے کی یہ بات ہے، اچانک میرے پاس بھی میسج آیا کہ ہماری ایک سسٹر آن لائن اسٹوڈنٹ تھی تو اس کی ڈیتھ ہو گئی. شاید 34 ایئرس کی وہ لڑکی تھی، ینگ تھی، بچہ تھا ایک آدھا، نمونیا ہوا ہے، ہاسپٹلائز ہوئی ہیں اور وہاں چند دن کے اندر لنگس کا پرابلم ہوا تو چلی گئی. مزے کی بات یہ ہے کہ جس دن ہاسپٹل گئیں اس دن صبح کا بھی لیسن ریکارڈ کر کے بھیج کے گئیں. ان کی گروپ لیڈر نے کہا انہوں نے میرے ساتھ گروپنگ بھی کر لی ہے، یعنی بالکل آخری ورک کی ان کی ایکٹیویٹیز تھی. پھر اس کے بعد میں ساتھیوں کے ساتھ بیٹھی، کوئی کام کر رہے تھے ہم لوگ، تو مجھے کہتی استاذہ ادھر دیکھیں کیا ہے، تو وہ اپنا کوئی فیسوں کا اکاؤنٹس دیکھ رہی تھی تو اس کے نام سے پے پال پہ جتنی فیس آتی ہے جو کچھ بھی صدقہ دیتی، جس دن وہ بیماری اس دن بھی اس نے شاید کوئی $8-10 صدقے کے نام پہ اسکول میں بھیجے ہوئے تھے. تو چوز کر سکتے ہیں، ہائی لائٹ کیا تو اس کی نام کی ساری تصویریں دکھ رہی تھیں کہ اس نے کب کہاں دیا اسکول میں، اب وہ دنیا میں نہیں ہے، چلی گئی نا. انجام کیا ہے، خاتمہ کیا ہے؟ اور جو اس کی آخری ریکارڈنگ ہے وہ اس کے گھر والوں نے بتایا کہ اس نے ہاسپٹل سے کی تھی اور وہ بول رہی ہے، سبق سناتی تو اس میں خر خر کی آواز ہے کیونکہ وہ لنگس کا پرابلم تھا، اور ہاسپٹل جا کر بھی وہ نہیں مری. ایمان کے حساب سے ہم اتنی جلدی گیو اپ کرتے ہیں، تو اللہ سے دعا کرتے ہیں کہ ہمارے ایمان کو صحت دے. بیمار ہو جاتا ہے ایمان، ٹھیک بھی ہو جاتا ہے الحمدللہ. اللہ تعالیٰ ہمارے بیمار ایمان کو صحت مند کر دے. انشاءاللہ آگے اس سے کنٹینیو کریں گے نیکسٹ ٹرم میں. سبحانک اللہم و بحمدک، اشہد ان لا الہ الا انت، استغفرک و اتوب الیک. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.